चलिए अब आगे चलते हैं हम आयत 124 पे। फरमाया इन्नमा जुइला सब्तु अलल्लज़ी नख्तलफू फी, सिर्फ बनाई गई हफ्ते की पाबंदी उन लोगों पर जिन्होंने इख्तलाफ किया था, यानी सिर्फ इन लोगों पर हफ्ते की पाबंदी थी जिन्होंने इख्तलाफ किया था इसमें। फिर क्या होगा इन इख्तलाफात का हल? वह इन रब्बक लयहकुमु बैनहुम यौमल क़ियामती, और बेशक आपका रब फैसला करेगा इनके दरमियान क़्यामत के दिन। किस बारे में? फ़ीमा कानू फ़ीही यख्तलिफून, इन उमूर के बारे में जिन में वो इख्तलाफ करते थे। पूरी आयत का ख़ुलासा क्या है कि कुछ लोगों पर अल्लाह ताला ने हफ्ते की पाबंदी डाली थी, सब पे नहीं डाली थी। अब ये कौन थे और वो इख्तलाफ क्या था, इसके बारे में मुख्तलिफ राय पाई जाती हैं। इस आयत की एक तफसीर तो क्या आती है कि अल्लाह सुबहान तआला ने शुरू से जुमे के दिन को बाबरकत दिन रखा। हर उम्मत को हर दौर में एक दिन जुमे का इबादत के लिए दिया गया, होली डे जिसको आप बोलते हैं। हमारे यहाँ तो लफ्ज़ होली डे सोचते ही छुट्टी का तसव्वुर आता है ना, हालांकि आप देखें तो होली डे का मानिए रिलीजियस डे। जुमे का दिन रखा हुआ था और अल्लाह सुबहान तआला की मुराद क्या थी कि इसी दिन को सब लोग अपने लिए होली डे बना लें। लेकिन हुआ क्या कि जब यहूद आए तो उनकी एतराज़ की आदत थी, उन्होंने अल्लाह ताला की दी हुई शरीयत में बहुत सारी तब्दीलियां जहां की वहां उन्होंने कहा नहीं जी नहीं, हमें जुम्मा नहीं पसंद। ऐसे ही वो कहते हैं ना, शरीका जब होता है ना तो बंदा जान के ही वो रंग नहीं पहनता जो किसी दूसरे को पसंद होता है। कहने लगे हमने ये काम नहीं करना। कहा अच्छा भी क्या करना है? कहते हमें हफ्ता दे दो। फिर क्या होगा, हफ्ते के दिन करोगे पाबंदी? कहा जी करेंगे। कहा अच्छा ठीक है। ये जो आज भी ज्यूस के नाते से हफ्ते का दिन या सैटरडे की इबादत आप देखते हैं, और पीछे हम पढ़ चुके असहाबुस्सब के नाते से कि हफ्ते के दिन मछलियां पकड़ने पर जो पाबंदी थी फिर कायम ना रह सके, तो वो हफ्ते के दिन की पाबंदी इन्होंने खुद ली थी। इन्होंने अपनी मर्जी से ये दिन लिया था और इबादत के लिए रखा, बाद में फिर वो इसकी भी तज़ीम नहीं कर सके। तो बास कहते हैं कि यहाँ अलल्लज़ी नख्तलफू फीही में हज़रत मूसा अलैहिस्सलाम और बनी इसराइल का मामला है कि मूसा ने कहा कि देखो जुम्मे का दिन ले लो, अल्लाह ने जो दिए वही दिन अच्छा होता है। इन्होंने कहा नहीं, हमें वो नहीं चाहिए, हम तो हफ्ते का दिन लेंगे। ठीक है, और इनके उलमा ने इज्तिहाद कर लिया, कुछ ना कुछ बुनियाद डाल के हफ्ते का दिन ले लिया। थोड़ा सा दौर आगे आया तो नसारा के उलमा आ गए सामने, क्रिश्चियंस, उन्होंने कहा कि अल्लाह ने दिया था जुम्मा, यहूद ने कर लिया हफ्ता, हम क्यों पीछे रहें, हम किसी से कम हैं, चलो हमें इतवार दो। एक दूसरे की देखा देखी वही काम करते जाना जो किसी ने किया, और उन्होंने आके इतवार ले लिया। जुम्मा क्यों छोड़ा? अल्लाह के हुक्म की मुखालफत। ये भी एक शौक होता है, आपको पता है, क्रेव होती है बाज़ दफ़ा अल्लाह के हुक्मों को ना मानने की। हफ्ते का दिन क्यों ना लिया? यहूद से तासुब की वजह से इतवार ले ली, और इतवार की पाबंदी भी ना पूरी कर सके। इस तरह की मुखालफतें इनकी होती गईं। तो बाज़ कहते हैं कि यहाँ इन्नमा जुइला सब्तु अलल्लज़ी नख्तलफू फी में इसी चीज़ का इशारा है। और जुइला का जो लफ्ज़ है, जाला से मजहूल है, ये पैसिव वॉइस है, ये बेसिकली एक हालत से दूसरी पर जाना। ये एक बात समझ आ गई। फ़र्ज की गई हफ्ते की तज़ीम, ये मानी इसका बनता है पहला। ठीक है, फिर एक दूसरा मफहूम भी इसका बयान किया गया, और वो क्या था कि यहूद ने चूंकि हफ्ता लिया था, नसारा ने इतवार का लिया था, तो इबादत के लिए भी उन्होंने कहा कि अब हम हैं तो मजबूरन दोनों बैतुल मक़दस की तरफ मुंह कर रहे हैं। आप इमेजिन कर लें कि बैतुल मक़दस एक ऐसी चकोर सी चीज़ है, मिसाल है कि ये देखे ये बैतुल मक़दस है। अब दोनों पढ़ रहे थे लेकिन दोनों की आपस में बंदी नहीं थी, तो इन्होंने कहा कि अच्छा ऐसा करते हैं कि हम इस तरफ मुंह करके नमाज़ पढ़ते हैं। इधर सखरा था, यानी पत्थर एक जगह पे जहाँ हज़रत नबी सल्लल्लाहु अलैहि वसल्लम ने भी अपना बुराक बांधा था मेराज के मौके पे। तो यहूद ने कहा कि हम तो भाई इधर मुंह करके पढ़ेंगे। नसारा ने कहा अच्छा तुम इधर पढ़ते हो, हम तो नहीं इधर पढ़ेंगे, हम इधर पढ़ेंगे। क्यों? क्योंकि इधर बैतुल लहम है, ये शहर का नाम है जहाँ हज़रत ईसा अलैहिस्सलाम पैदा हुए थे। तो बाज़ कहते हैं कि यहाँ اختلاف کی وجہ یہ بھی بتائی گئی. اللہ سبحانہ تعالیٰ فرماتے ہیں کہ وَإِنَّ رَبَّكَ لَيَحْكُمُ بَيْنَهُمْ يَوْمَ الْقِيَامَةِ، اس قسم کی بے تکی اختلافی باتوں کے فیصلے اللہ ہی کرے گا. آج امت مسلمہ کو دیکھ لے، کل کے یہود اور نصارہ جو تھے نا، بنیادی طور پہ دو فرقے ہی ہیں. آج مسلمانوں کے اندر بھی آپ کو فرقہ بازی کے نام پہ اور ایک دوسرے کو نیچا دکھانے کے نام پہ اسی قسم کی کیفیات ہمیں دکھتی ہیں کہ راہ جاتے کام کرنا چاہتے ہیں، جو کام ایک نے کیا دوسرا وہ ضرور کرے گا، جہاں اس نے جگہ بنائی اس کو بھی وہیں جگہ بنانی ہے، اور اس طرح کی باتیں کرتے کراتے. دنیا میں تو اللہ تعالیٰ نے اس کا فیصلہ کر دیا کہ جمعہ دے دیا مسلمانوں کو. آج پتہ ہے کہ جمعہ کے دن مسلمانوں کو جو ملا ہوا ہے اس پہ بھی حسد کرتے ہیں یہ لوگ، کیونکہ ان کے سب کانشس میں یہ چیز موجود ہے کہ ہمیں جو کہا گیا تھا ہم نے وہ کیا نہیں، تو اب جو دوسرے کر رہے وہ بھی پھر ہم کیوں کریں. وہی کہتے ہیں نا کہ ہمیں نہیں ملی چیز تمہارے پاس بھی نہیں رہنے دیں گے. تو اللہ تعالیٰ کہتے کہ ان کی ان باتوں کو چھوڑو، یہ تو ایسی باتیں کرتے رہیں گے اور تم اپنے کام سے کام رکھو. اس سے کچھ اصول نکلتے ہیں ہمارے لیے عمل کی باتیں، کچھ چیزیں کہ جس سے ہم اپنی دنیا کی زندگی کو بھی خوبصورت کر سکتے ہیں دین اور دنیا دونوں کے ناطے سے. پہلی بات تو یہ ہے اس میں کہ انسان کو بیکار قسم کے بحث مباحثے نہیں کرنے چاہیے. اصل بھلائی جو ہے نا وہ اطاعت کرنے میں. بات مان لو، جب دینی طبقے کے اندر ہر وقت مزاج حلال حرام، یہ ٹھیک یہ کم ٹھیک کا بن جاتا ہے نا، تو بعض دفعہ دین کی روح ختم ہو جاتی ہے. اور دین کی جو روح اللہ تعالیٰ ہمارے اندر پیدا کرنا چاہتے ہیں نا، وہ کیا ہے؟ الحمدللہ رب العالمین. دل میں شکر کے جذبے موجے ماریں. سمندر کے اندر جیسے لہریں اٹھتی ہیں نا، اس طرح بندہ مومن کے دل سے شکر پھوٹے کہ اللہ آپ کا شکر ہے کہ آپ نے مجھے مسلمان بنایا. دوسری چیز جو اللہ تعالیٰ ہمارے اندر پیدا کرنا چاہتے ہیں نا، وہ عاجزی ہے. اور یہ دونوں ملی ہوئی ہیں آپس میں. جتنا عاجز ہوں گے اتنا اللہ کو بڑا سمجھیں گے، اتنا شکر پیدا ہوگا. آپ کو کوئی کام کر دے، آپ کہہ لو میں خود بھی تو کر سکتی تھی، کوئی شکر نہیں پھوٹے گا. اور کوئی آپ کا کام کر دے اور آپ کے اللہ تیرا شکر ہے میں تو یہ کر نہیں سکتی تھی، تو حقیقی شکر اٹھے گا. اس طرح جن بندوں کے اندر عاجزی آ جاتی ہے پھر وہ اپنے آپ کو اصل میں ڈیفینس کر رہا ہوتا ہے، اس کے اندر احساس کمتری ہوتی ہے. حضرت عمر رضی اللہ عنہ کا ایک قول ہے، کہتے ہیں کہ جسے تکبر کرتا دیکھو، بڑا بنتا ہوا دیکھو، تو سمجھ لو کہ وہ احساس کمتری میں مبتلا ہے. آپ کو اس پہ پیچھے مثالیں دی گئی تھیں. پھر اگلی بات پتہ چلتی ہے کہ انسان کو اپنے اعمال کا وبال بھگتنا پڑے گا، چاہے اس دنیا میں چاہے آگے جا کر. یہاں چھوٹی سی ایک بات ہے کہ جوئی لا کے بعد الا آ رہا ہے. یہ تھوڑی سی آپ کے لیے مشکل بات ہوگی لیکن سمجھنا چاہیں تو سمجھ لیں. یہ بالکل بات وہی ہے جیسے شہیدہ الا میں آپ کو بتایا تھا. ایک ہوتا ہے شہیدہ لی، اپنے حق میں گواہی دی یا اس کے حق میں گواہی، اور ایک ہوتا ہے شہیدہ الا، وہی جو انگلش میں ان اینڈ آؤٹ کا فرق ہے یا پون کا فرق ہے. تو یہاں جوئیلا الا آ رہا ہے. سبت کا لفظ اگر بیچ میں سے آپ نکال دیں تو جوئیلا الا کا معنی ہے کہ پھر ان کو اپنے اس کام کی سزا ملے گی. اگر جوئیلا سبت کہہ دیں تو فرض کرنے کے معنوں میں. بہرحال اللہ تعالیٰ نے ایسے لوگوں کی ان باتوں کو ہمارے سامنے کیوں پیش کیا کہ ہم اپنے رویوں کو چیک کریں کہ ایک قوم ہونے کے ناطے ہم کیا کر رہے ہیں. اس کے بعد اگلی آیت ہے آیت 125، جو بہت ہی اہم بھی آیت ہے اور پوری سورت کا تو کیا کہہ سکتے ہیں، پورے دین کا ایک نچوڑ بھی ہے کہ جس منصب پہ اللہ تعالیٰ نے امت مسلمہ کو بھیجا ہے اس منصب پہ رہتے ہوئے دوسروں کو دعوت کیسے دی جائے. بہت سارے لوگ ایسے ہوتے ہیں کہ جو دعوت دینا چاہتے ہیں، خواہش بھی رکھتے ہیں لیکن ان کو دینی نہیں آتی. اس کی وجہ ان کی کچھ کمزوریاں ہوتی ہیں یا خود اپنے اندر ابھی اس چیز کے اوپر پختگی نہیں ہوتی. تو اللہ تعالیٰ نے یہاں بڑے ہی خوبصورت طریقے سے یہ بات کر دی، کیا ادعو الی سبیلی ربک بالحکمت والموعظۃ الحسنۃ، اور اے نبی بلائیے لوگوں کو اپنے رب کی راہ کی طرف حکمت کے ساتھ. نوٹ کیجئے گا، براہ راست اللہ کے نبی کو یہاں حکم دیا جا رہا ہے بغیر آپ کو مخاطب کیے ہوئے کہ آپ پکاریے، لیکن یہاں مراد پھر پوری امت ہے کہ نبی کو کہہ کر اصل میں ادعو واحد ہے، اگر اد او جمع کا ہوتا آگے واؤ لگ جاتی تو مراد کہتا کہ سب کو کہا جا رہا ہے، لیکن یہاں یہی قانون کہ اللہ کے نبی کا تذکرہ کر کے امت کو بھی اس چیز سے مانوس کیا جا رہا ہے، پکارو کدھر بلاؤ، الی سبیل ربی کا، نوٹ کیجئے گا، یہ الی الاسلام نہیں کہا، الی القرآن نہیں کہا، بلکہ کہا الی سبیل ربی کا، وہ کیوں؟ اس لیے کہ بعض دفعہ دعوت دینے کے آغاز میں تو لوگ قرآن کی طرف بلا رہے ہوتے ہیں، اسلام کی طرف بلا رہے ہوتے ہیں، لیکن تھوڑا سا جب وقت گزر جاتا ہے، ذرا پاؤں جمنے لگتے ہیں، تو اس وقت پھر اکثر دعوتوں کا جو رخ ہوتا ہے نا، وہ اپنی جماعت، اپنا گروہ یا اپنا ادارہ بن جاتا ہے۔ تو کہا کہ دعوت جو ہے ربی کا، رب سے جوڑو لوگوں کو، اپنے سے نہ جوڑو، اور جس کو آپ رب سے جوڑ دیں گے وہ تو خود ہی آپ سے جڑ جائے گا۔ کسی کو اس کی بچھڑی بھی ماں ملا دیں، ساری زندگی وہ بندہ آپ کا شکر گزار ہوگا کہ میں فلاں وقت پہ کھو گیا تھا، آپ کی وجہ سے مجھے میری ماں مل گئی یا میرا بچہ مل گیا۔ کیا یہ ممکن ہے کہ کوئی بندہ کسی کی وجہ سے اپنے رب سے مل جائے، اس سے بچھڑے ہوئے رب سے مل جائے، ناراض رب کو راضی کر دے، تو اس بندے سے اس کا دل نہ جڑے؟ یہ تو خود بخود ہی جڑ جائیں گے۔ لیکن جب بندہ اس نیت سے لوگوں کو دعوت دیتا ہے کہ تم میرے ساتھ جڑو، شخصیت پرستی کا رد کر دیا، ادھر توڑ کے رکھ دیا اللہ تعالیٰ نے ان چیزوں کو، کہ کوئی اس وجہ سے لوگوں کو نہ تبلیغ کرے، دوسروں کو نہ سکھائے، نہ پڑھائے کہ لوگ میرے ساتھ جڑے، بلکہ جوڑو الی ربی کا، رب کی طرف، رب سے جوڑو۔ اور اصل دین ہے بھی یہ، اصل میں یہ کنیکشن جوڑنے کی بات ہے۔ آپ کے پاس دونوں ہی چیزیں ہوتی ہیں، مائک بھی رکھا ہوا ہے لیکن آؤٹ لیٹ کے اندر لگ نہیں رہا، آپ کو ہی ایک ایسا سوئچ لے کے آتے ہیں کہ جو اس میں فٹ ہو جاتا ہے، مائک چلتا ہے، چل پڑتا ہے۔ انسانیت کا بھی یہی حال ہے، فطرتاً ہر بندہ اپنے رب سے جڑنا چاہتا ہے، طلب لے کے آئے ہوئے ہیں، اندر خواہشات موجود ہیں، لیکن دنیا میں آنے کے بعد کچھ بیچ کے تار کھو جاتے ہیں ہمارے، کسی کا کوئی ایک پلک ہو گیا، کسی کی سرخ تار نہیں ہے، کسی کی پیلی نہیں، کوئی خواہشوں میں چلا گیا، کوئی خوش فہمیوں میں چلا گیا، کوئی تکبر میں چلا گیا، پھر کوئی اللہ کا بندہ ایسا آتا ہے کہ جو ان ساری ٹوٹی ہوئی چیزوں کو جوڑتا ہے، اور جو کوئی چیز مسنگ ہوتی ہے اس کو ملا کے اس بندے کو رب سے جوڑ دیتا ہے۔ اور یہ بڑی خوش قسمتی ہے، بڑا۔ آپ دیکھیے کہ آج کے دور میں الیکٹریسٹی کو اگر ہم سامنے رکھیں تو ہم نے کبھی اس نعمت کی ویسے سوچا نہیں، کیونکہ یہاں بجلی جاتی نہیں ہے، لیکن جن ملکوں میں بجلی جاتی ہے تو آپ وہاں دیکھ سکتے ہیں کہ کتنی لوگوں کو بڑی نعمت لگتی ہے۔ وہ کیا کرتی ہے، ہمارے مائکرو ویو کو پیچھے تاروں سے ملا کے بجلی اندر آئی تو وہ کام کرنے لگ گیا۔ اسی طرح لوگوں کی بھیڑ ہی کیوں نہ ہو، بڑی بڑی جماعتیں، بڑے بڑے گروہ ہوں، لیکن اگر وہ اپنے رب سے نہیں جڑے ہوئے تو وہ بس زمین پہ چلتے پھرتے ہوئے حشرات کی طرح، کیڑے مکوڑوں کی طرح، جانوروں کی طرح کل انام ہو جاتے ہیں لوگ، جب ان کا اپنے رب کے ساتھ رابطہ ٹوٹ چکا ہوتا ہے۔ اور پھر بیکار چیز تو پاؤں میں ہی آتی ہے، ٹھوکروں میں آتی ہے۔ مشین کام کرتی بھی ٹوٹ جائے گر کے ہاتھ سے تو دکھ ہوگا، اور بیکار مشین جو ہے وہ ہاتھ سے گرے تو اس کا افسوس نہیں ہوتا، کہتے چلو اچھو کام تو یہ کر ہی نہیں رہی تھی۔ اسی لیے وہ لوگ جو اللہ سے کٹے کٹے رہتے ہیں نا، وہ جئیں وہ مریں، ان پہ عذاب آئیں، ان کو تکلیف ہو، اللہ سبحانہ تعالیٰ کو اس سے کوئی زیادہ فرق نہیں پڑتا۔ تو بندے کا ٹارگٹ کیا ہونا چاہیے، ادعو الی سبیل ربی کا، رب کے راستے کی طرف بلاؤ۔ یہی سبیل ربی کا پھر سبیل الجنہ بن جاتا ہے، یہی سبیل الخدا بن جاتا ہے، اور یہی سبیل النجات بن جاتا ہے۔ تم راستہ بن جاؤ۔ ہمارے یہاں لفظ سبیل بولتے ہیں جو راستوں میں لگتی ہیں، پانی کی سبیلیں، وہ بھی اصل میں پانی کی طرف بلانے کے لیے چیز ہوتی ہے نا، لیکن بلانا کیسے ہے؟ فرمایا بالحکمتی، حکمت کے ساتھ، والموعظۃ الحسنۃ، اور موعظۂ حسنہ کے ساتھ۔ یہ دو چیزیں ہیں، نمبر ایک حکمت، نمبر دو موعظۃ حسنہ۔ یہاں پہ ختم ہو گئی بات، کیونکہ آگے واو ایک الگ سے آ رہی ہے، کہ وجادلہم باللتی ہی احسن، اور ان سے اس طریقے کے ساتھ بحث مباحثہ کیجئے کہ جو بہترین ہو، اعلیٰ طریقے کے ساتھ۔ یعنی اگر کبھی ضرورت پڑ بھی جائے، حکمت سے کوئی نہ مانے، موعظۂ حسنہ سے نہ مانے، اور بحث مباحثے کی منابت بھی آ جائے، تو آسن طریقے سے بات کرو، پسندیدہ طریقہ ہو، شائستہ طریقہ ہو۔ اِنَّ رَبَّكَ هُوَ أَعْلَمُ بِمَنْ ضَلَّ عَن سَبِيلِهِ बेशक आपका रब खूब जानता है उसे जो भटक गया उसके रास्ते से। वहुवा आलमु बिल मुहतदीन, और वो खूब जानता है हिदायत पाने वालों को। इस एक आयत में दावत और तबलीग के असूल बता दिए गए, क्योंकि एक नादान और गैर तरबियत याफ्ता मुबल्लिग अपनी दावत के लिए इस दावत के दुश्मनों से भी ज्यादा नुकसानदेह साबित होता है। जिस तरह एक अनाड़ी डॉक्टर का हाथ लग जाए ना, तो बाज़ दफ़ा वो मरीज जो घर में तो कुछ महफूज था, ना खाता कुछ, वक्त के साथ कुछ ना कुछ होके दवा के बगैर ही ठीक हो जाता, लेकिन वो मरीज जो किसी डॉक्टर के हाथों गलत दवा खा के रिएक्ट हो जाए, उसको तो फिर बाज़ दफ़ा सेहत नहीं मिलती। बिल्कुल यही कैफियत उस वक्त हो जाती है कि जब लोग जज्बात में तो बहुत आते हैं, जोश तो बहुत होता है, कभी देखा दिखाया, कभी सुना सुनाया, और कभी वाकई दिल के अंदर से जज्बे उठते हैं कि दावत और तबलीग इतना खूबसूरत काम है तो हम तो इसको करेंगे। लेकिन अभी पूरी तरह ट्रेनिंग नहीं थी, ये नहीं पता था बात शुरू कहाँ से करनी है, क्यों करनी है, ये अभी करनी भी है कि नहीं करनी। नतीजा क्या हुआ कि दूसरों को इस्लाम से दूर कर देते हैं। एक दफ़ा ऐसे बुरे शख्स की दावत से एक बंदा घर गया, वो दोबारा फिर इस्लाम की तरफ आएगा ही नहीं। इसलिए ये बात हम सब के लिए बहुत ज़रूरी है। पूरी सूरत का खुलासा अल्लाह ताला बयान कर रहा है। दावत के तीन असूल हैं, तीन दर्जे कह लें, मेथडोलॉजी बताई जा रही है। पीछे हमने देखा सूरत, पूरी सूरत में तौहीद की बहुत ही खूबसूरत मिसालें थी। अब बताया गया कि लोगों को अल्लाह की तरफ बुलाना कैसे है। पहली बात है हिकमत के साथ बुलाओ, अंधाधुंध तबलीग ना करो, सबको एक ही लाठी से ना हाँक दो, बड़े छोटे का लिहाज करो, नफ्स पहचानो। ये जो हिकमत है ना, इसको आप ज़रा साथ साथ लेके चले मेडिकल फील्ड के साथ। हिकमत क्या है? नफ्स पहचाननी। पहले दौर में लोग हकीम के पास जाते थे तो वो उनकी नफ्स पहचानता था, गर्मी वाली तबीयत है, सर्दी वाली है, कैसी दवा खाएगा, क्या करेगा। तो हिकमत पहला स्टेप होता है, जिसमें पहले आप अपने मधु कौन होता है जिसको आप दावत दे रहे हैं, या आपका बेटा भी हो सकता है, आपका शौहर भी हो सकता है, आपकी बीवी, आपकी बहन, और इसी तरह फिर वो दायरा फैलाते जाएं तो कोई नॉन मुस्लिम भी हो सकता है। हम बाज़ दफ़ा दूर की तो बहुत बातें करते हैं, लेकिन अपने करीब वालों की दावत नहीं कर पाते इस मामले में। और यहाँ लफ्ज़ देखिए दावत का इस्तेमाल किया है, जो अमूमन हमारे यहाँ सिर्फ खाने के लिए इस्तेमाल किया जाता है। कौन सी कोई कहे आपकी दावत है तो आँखें खुल जाएंगी, बाद में पता चले कि आपके रूह के खाने की दावत है तो कई मजबूरियाँ सामने आ जाएंगी। लेकिन दावत दा, इसमें एक लफ्ज़ दावत पे भी गौर कर लीजिएगा, दा दावत दो, सिर्फ बताओ नहीं। बताना क्या होता है? इन्फॉर्म करना। अल्लाह कहते इन्फॉर्म नहीं करो, इनवाइट करो। बाज लोग इन्फॉर्म करते हैं दावत के नाम पे, फर्क होता है दोनों में। मैं आपसे कह दूं कि सैटरडे को मेरे घर पे दावत है, आप आएंगे इस जुमले के बाद? आप कहेंगे दावत है तो होगी, पता नहीं किसकी है। और मैं आपसे कहूं कि आप इस सैटरडे को मेरे घर आइएगा, अब मैं कह नहीं रही आपको चाहे सारे आई जाए, हैं? अब दोनों में फर्क है ना। बस दफा दावत देने वाला, अल्लाह के रास्ते में देने वाला सिर्फ इंफॉर्मेशन पास कर रहा होता है, कहीं से पढ़ी हुई, कहीं से सुनी हुई, किताबों से नोट की हुई, कुछ हदीसें, कुछ कोटेशन, जो लोग किताबों से भी पढ़ लेंगे, इंटरनेट से भी खोल के देख लेंगे, लेकिन उसके अंदर दावत नहीं होती, वो सिर्फ इंफॉर्मेशन होती है। और ये बहुत बुनियादी चीज़ है। बाज़ दफ़ा कुछ लोग इल्म का समंदर भी होते हैं, लेकिन उनका इल्म उन तक क्यों रह जाता है कि वो लोगों को वो मोहब्बत नहीं दे पाते, वो इफेक्शन, जिसको आप कह सकते हैं कि एक रिलेशनशिप में फील हो। हमारे यहाँ कहते हैं कि जो बात दिल से निकलती है वो दिल पे असर रखती है, पर नहीं भी है फिर भी ताकते पर बस रखती है। तो दावत के लिए ज़रूरी है कि बात आपके दिल से निकले। मैं यहाँ आपके सामने आऊँ और मैं एक पूरा मजमून तैयार करके ले आऊँ और आपको देखकर मैं पढ़ना शुरू करूँ, मसलन मेरा स्टाइल क्या होना चाहिए, ऐसी जैसे मैं आपको थोड़ा सा इस चीज़ के लिए करूँ, यही आयत पढ़ी ना, तो मैं आपको कहूँ कि एक नादान और गैर तरबियत याफ्ता मुबल्लिग अपनी दावत के लिए इस दावत के दुश्मनों से ज़्यादा भी नुकसानदेह हो सकता है और उसके दलाइल कमज़ोर भी होंगे। आपके दिल में जाएंगी मेरी बातें? मैं तो सिर्फ नोट से पढ़ के बता दूँगी ना, दावत नहीं हुई। हिकमत क्या होती है? कि बंदा उसके अंदर अपना दिल डाले, उसको मौके की मुनासिबत से करे, मौका महल देख के बोले। और आप कह सकते हैं कि हिकमत जो है ना, ये बात करने से पहले की चीज़ है, पहले असेस करें। جس کو دعوت دے رہے ہیں وہ بھوکا تو نہیں؟ وہ بیچارہ بھوک میں مرا ہوا ہے اور آپ اس کو نصیحت کر رہے ہیں کہ گانے نہ سنو، آپ اس کو نصیحت کر لے نماز پڑھو، اس کو سردی تو نہیں لگ رہی؟ بعض دفعہ دیکھیں کہ ہنسنے کی بات نہیں ہے، لیکن بعض دفعہ کسی کو ٹوائلٹ جانا ہوتا ہے اور ہم روک لیتے ہیں اس کو۔ مجھے کسی نے ایک بات سنائی کہ ایک دفعہ راستے میں جا رہی تھی تو ایک لڑکی کو انہوں نے بہت تیزی تیزی سے بھاگتے ہوئے دیکھا۔ بات کی شروع کی، یہ سوچ کے گئی تھی کہ شاید دعوت دینی ہے، کیا دینی ہے، تو یہ جا کے شروع ہو گئی کہ آپ کہاں جا رہی ہیں؟ انہوں نے کہا میں نے ٹرین لینی ہے، میرا امتحان ہے، دس اینڈ دیٹ۔ تو انہوں نے کہا کہ جی آپ کو دنیا کے امتحان کی کتنی فکر ہے، آپ کو پتا ہے آخرت کا امتحان آپ کے سر پہ کھڑا ہوا ہے۔ کہہ رہی میں نے بڑے کسی جس نے بھی یہ بات سنائی تو انہوں نے کہا کہ میں نے تو اس کو بڑے ترتیب سے کہا، دیکھو کتنی اکھڑ تھی کہ فوراً کہتی پلیز اس وقت مجھے تنگ نہ کریں، میرا ذہن ادھر ہے اور یہ اور وہ پڑی ہوگی، دیکھو لوگوں کو تو مرنا یاد ہی نہیں ہے۔ آپ بتائیں کہ کیا یہ وقت تھا بات کرنے کا؟ آپ چھوٹی سی چیز کام دوسرا کر رہے ہوں اور آپ کو بیچ میں کوئی انٹرپٹ کرے تو آپ کہتے ہیں ٹھہر جائیں۔ حکمت بات کرنے سے پہلے کی چیز ہے، بات اس وقت چھیڑنی ہوئی کہ نہیں، اس وقت کہوں کہ نہ کہوں؟ جیسے حملہ کرنے سے پہلے جانور پورا نشانہ باندھتا ہے، کوئی بھی شکاری ہوگا نا پہلے وہ نشانہ باندھتا ہے۔ اندھا دھند فائرنگ کریں گے تو کیا ہوگا؟ آ کے کہیں گے جی ساری گولیاں پھینک آئے ہیں، آتے ہی نہیں لوگ، سارے اشتہار دے آئے ہیں، سارے فلائرز بانٹ آئے ہیں، کوئی آئے ہی نہیں۔ آپ نے کیسے دیا، کس وقت دیا، کس کو دیا، اس کے لیے انسان کو پہلے سمجھنا پڑتا ہے۔ آپ انبیاء کرام کی زندگی کو پڑھ لیں، سیرت کو پڑھ لیں، آپ کو 40 سال کی عمر میں نبوت مل دی، ہر نبی کو 40 کے قریب ہی نبوت ملی۔ کیوں؟ پچھلے 39 سمجھیں کہ 11 months جو ہوتے ہوں گے نا، وہ لوگوں کو اور ماحول کو سمجھنے کے ہوتے ہیں۔ ہم پیچھے پڑھ چکے ہیں اور اس پہ بات بھی ہم نے کافی تفصیل سے کی تھی کہ حضرت یوسف علیہ السلام نے جو تبلیغ کی تھی جیل میں قیدیوں کو، وہ کس چیز کا نچوڑ تھی؟ اتنے حالات کے جو اتار چڑھاؤ آئے تھے یوسف کی زندگی میں، اصل میں وہ مصر کے ماحول سے فیملیئر ہو رہے تھے۔ تو لوگوں کو سمجھیے، ماحول کو سمجھیے، پھر اس کو ہم اپنے نجی لیول پہ لے آتے ہیں، کیونکہ ہم خواتین کا فیلڈ ایک ہی ہے۔ ایک لڑکی ہے، وہ اپنے گھر میں تبلیغ کرنا چاہتی ہے، آپ کہتے ہیں بس دیکھنا، جاتی اگلے دن شوہر کی داڑھی اگی ہوگی۔ پاسبل ہے فزیکلی ایک دن میں داڑھی اگ سکتی ہے؟ داڑھی بڑھ تو سکتی ہے، اگ تو نہیں سکتی نا۔ اور شوہر کہ آج شادی کر رہا ہوں، دیکھنا ایک موڑ، ساری شہر کی سب سے خوبصورت لڑکی میں نے چنی ہے، دیکھنا شادی کے اگلے دن وہ بالکل چھپی ہوئی پردے میں چھپی ہوگی۔ یہ ہوڑ متیاں جو ہوتی ہیں نا، یہ گھر توڑواتی ہیں اور بدنام دین کو ہم کرتے ہیں کہ دیکھو دیکھو، شادی تو بڑی اچھی سوچ کے کی تھی لڑکی سے، اس کے دل میں ہی نہیں تھا دین۔ بالکل نا سمجھی کی بات ہے۔ مجھے ایسے لگتا ہے کہ بعض دفعہ دین داروں کے ہاتھ میں کند چھریاں پکڑا دیتے ہیں ہم، جاؤ جس کو ذبح کرنا ہے کر کے آؤ، اور کر بھی آتے ہیں اپنی نا سمجھی سے، اور بعد میں ایک اور الزام کرتے ہیں کہ ان کے ساتھ بدگمان بھی ہوتے ہیں۔ انتہائی نا سمجھی کی بات ہے۔ پہلے دیکھیں کہ اگلے بندے کی اس وقت ضرورت کیا ہے، وہ کس درجے کا بیمار ہے، بخار کون سا ہے، ٹائیفائڈ ہے کہ ملیریا ہے، یا اس کو ویسے ہی کوئی جسم گرم ہو چکا ہے، پھر دیکھیے۔ اور حکمت کہاں سے ملتی ہے؟ آپ کہیں گے یہ کہاں ملتی ہے، جا کے خرید ہی لائیں۔ کوئی کورس آپ کو حکمت کا نہیں مل سکتا، حکمت ملتی ہے راس الحکمتی مخافت اللہ، اللہ کا خوف بڑھتا جائے گا، تقوی کے قریب آتے جائیں، فطرت کی زندگی بسر کرتے جائیں، آپ کی زندگی ادھر ادھر کی چیزوں سے پاک ہوتی جائے، آپ کی زبان پہ بھی حکمت آئے گی، آپ کے دل کے اندر بھی حکمت آئے گی۔ ہاں، علم سے بھی حکمت آتی ہے، ہم پیچھے بات کر چکے اس پہ دوسرے پارے میں کہ جو حکمت دیا گیا وہ خیر کثیر دیا گیا۔ جس طرح دیکھنے کے لیے دو چیزوں کی ضرورت ہوتی ہے نا، ایک ہماری آنکھ ہے جس سے اس وقت میں آپ کو دیکھ رہی ہوں، لیکن کیا ایک ڈمی بنا کے یہ آنکھ سر پہ لگا دی جائے تو کیا دیکھ سکتا ہے؟ نہیں، ایک اس کا اندر کا سسٹم بھی چاہیے نا، بس جس کو آپ بصیرت کہہ سکتے ہیں، اندر کا سسٹم ہوتا ہے۔ اسی طرح یاد رکھے کہ تبلیغ کے لیے بھی اپنے اندر علم ہونا چاہیے، آپ دین کی روح سمجھ چکے ہوں، اور ساتھ ہی دوسری آنکھ آپ کی کیا ہے کہ باہر کے ماحول کو سمجھیں، جانیں۔ اندھا دھند جا کے تبلیغ کر دینا، نہ آپ نے لوگوں کو سمجھا، نہ اپنی جگہ بنائی، پہلے اپنی جگہ بنانی پڑتی ہے۔ مثلاً ایک لڑکی ہے، وہ کسی جگہ گئی، دنیا میں سب لوگ ایک جیسے نہیں ہوتے، وہ محسوس کرتی ہے کہ میرے گھر میں کچھ چیزوں کی کمی ہے، کیا کریں؟ اگلے دن جا کے اپنا درس شروع کر دے گی، کرسی میں سجا دو مجھے اور میں تقریر کروں، کوئی فائدہ نہیں ہوگا۔ سب سے پہلے تو اس کو خود کھڑا ہونا ہے نا، اور یاد رکھے کہ ہر تبلیغ بول کے نہیں ہوتی، اس کے لیے کوئی مائک اور کرسی ٹیبل کی ضرورت نہیں ہوتی۔ ہم خود بولتے ہوئے کردار بن جائیں۔ ایک پھول کہیں جا کے رکھ دیں آپ، اس کی خوشبو آنے لگے گی۔ اس طرح ایک سچا مومن انسان کہیں بھی چلا جاتا ہے نا، تو اس کی خوشبو سے پورا گھر مہکتا، لوگ دیکھیں گے یہ کتنی با ادب ہے، یہ کتنی با اخلاق ہے، یہ بڑے چھوٹے کا کتنا لحاظ کرتی ہے۔ ساری زندگی سسر خود اٹھ کے چائے بنا رہے تھے، آج یہ فجر سے پہلے ہی ان کے لیے چائے بنا کے رکھ دیتی ہے، ساس کو پوچھ رہی ہے۔ یہ چھوٹی چھوٹی مثالیں ہیں، دیکھو شوہر کے آگے کتنی مؤدب ہے۔ ہو سکتا ہے کہ لڑکی کے اندر شوہر سے کتنی زیادہ خوبیاں ہوں، لیکن اس کے آگے عاجز، اس کے ساتھ محبت کا معاملہ، اس کو ایک دفعہ احساس دلا دینا کہ مجھے تم سے بہت محبت ہے، یہ چیزیں اس کے لیے وہاں پنپنے کا سبب بنتی ہیں۔ جب لوگ آپ کو مان لیتے ہیں نا، تو آپ کی بھی مان لیتے ہیں۔ جب لوگ آپ کو نہیں مانیں گے نا، آپ کی بھی نہیں مانیں گے۔ اور جو لوگ اپنے آپ کو منوائے بغیر اپنی منوانا چاہتے ہیں، وہ ہیں آج کے مسلمان۔ نکٹو، بے کار، باتیں کرنے والے، تقریریں کر کر کے ساری دنیا کو پریشان کرتے ہیں۔ اتفاق ایسا کہ جو بھی موضوع آتا ہے، میں نے ایک دن پہلے وہی پڑھایا ہوتا ہے، ایک سیشن چھوٹا سا لیتی ہوں زلزلہ قیامت، تو میں نے ان کو پڑھایا، بالکل اس وقت مجھے وہی اپنے بولے ہوئے بھی لفظ یاد آ رہے تھے، لیکن ظاہر میں اس طرح تو آپ کو بتا نہیں پاؤں گی جس طرح اس آرٹیکل میں تھے۔ اور اتنا خوبصورت انہوں نے انالیسس کیا ہوا تھا نا، کہ کیا اللہ تعالیٰ کی دو دنیاؤں میں تضاد ہے؟ کسی آپ پہاڑی مقام پہ چلے جائیں، پھول بھی خوبصورت، درخت بھی خوبصورت، پرسکون، ہر چیز اپنا کام کر رہی ہے، فطرت ہمیں دے رہی ہے، خوشبو بکھیر رہی ہے، نرمی ہے، لطافت ہے، لیکن جب یہی بندہ کسی جگہ آ کے اللہ کا پیغام دینے لگتا ہے، تو یہ صرف نعرے لگانے والا، جوش کرنے والا، کرامتوں کا نام دین ہو۔ آج کے تو مسلمان اور آج کے دیندار کا کوئی بہت خوبصورت امیج نہیں ہے، معذرت کے ساتھ۔ ہم رسپیکٹ بڑی کریں گے ان کی، ہم ان سے دعائیں بھی لیں گے، کیونکہ ہمارا خیال یہ ہو چکا ہے کہ ان کی دعائیں بڑی قبول ہوتی ہیں۔ ہم ان کو کھلائیں پلائیں گے بھی شوق سے، اس لیے کہ چلو یہ کھائیں گے تو ہمارا ہی فائدہ ہے۔ ہم ان کی رسپیکٹ کریں گے، ہم ان کو آنر دیں گے، دعوتوں میں بلائیں گے کبھی کبھی جب ویسی کوئی دعوت ہوگی، لیکن سچ پوچھیں، دل کے اندر کے جذبوں کو پوچھیں، جو محبت کا فوارہ اٹھتا ہے نا، جو جوش اٹھنا چاہیے نا، وہ آج کے جو روایتی دیندار لوگ ہیں ان سے نہیں اٹھتا۔ اس کی وجہ کیا ہے کہ آج ہم نے دین کا ایک حیولہ سا بنایا ہوا ہے، کاسٹیوم پہنا ہوا ہے ہم نے، ہمارے اندر وہ لطافت و موعظت الحسنہ، اس کا اگلا درجہ ہے۔ پہلے آپ نے سمجھ لیا، اب آپ موعظہ حسنہ کریں۔ اور موعظہ کا لفظ واضح سے، پیچھے پڑھ چکے آپ سورہ یونس آیت 57-58 میں آپ کو بتایا تھا کہ واضح کہتے ہیں وہ بات جو دل میں اتر جائے، دل نرم، دل سوز بات، اتنی لطیف بات ہو۔ دیکھیے میں تو اس کو ایسے سمجھتی ہوں کہ آپ بریڈ کا ایک ٹوسٹ لیں، بریڈ مثال ہے کیونکہ یہی ابزاربنٹ ایک چیز میرے تصور میں اس وقت آئی، آپ اس کے اوپر کوئی خشک چیز رکھ دیں، کیا رکھیں گے، مثال دے دیتی ہوں، چلیں گوشت کا کوئی ٹکڑا یا کوئی سوکھی چیز رکھ دیں، کیا وہ اس بریڈ کے اندر جائے گا؟ نہیں جائے گا نا۔ اب کیا چیز جائے گی اس کے اندر؟ اگر آپ اسی گوشت کے ایک ٹکڑے کو ذرا چھوٹا چھوٹا میش کر لیں، تھوڑا چلے اور کچھ نہیں، اس میں پانی ڈال دیں، کچھ اس میں کریم ڈال دیں، خوب اس کو تھوڑا نرم کر لیں، اب آپ جب اس بریڈ کے اوپر لگائیں گی تو کیا ہوگا؟ وہ اس کا حصہ بن جائے گا نا۔ یہ ہے موعظہ حسنہ، روکھی روکھی باتیں، سوکھی سوکھی باتیں، چبھنے والی بوٹیاں، ہڈیاں، گوشت کے ٹکڑے، یہ دلوں میں نہیں جاتے، اس کے لیے میرینیٹ کرنا پڑتا ہے۔ پہلے بوٹی خود ٹوٹتی ہے، کتنے اس کے اوپر آپ فوک یعنی کانٹے کے ضرب اور نشتر لگاتے ہیں، پھر وہ گوشت کا ٹکڑا ایک چھوٹے سے گوشت کے ایک بنچ کی صورت میں آتا ہے، جس کو آپ بون لیس چکن کہہ لیں، کچھ کہہ لیں، پھر آپ اس میں نمک ڈالتے ہیں، تکلیف نہیں ہوتی ہوگی اس کو، پھر مرچیں ڈالتے ہیں، پھر کچھ کریم ڈالتے ہوں گے، اتنے حملے ہوتے ہیں، پھر وہ اپنے اوپر اتنے سہ کے پھر اس بریڈ کے اندر جائے گا، تھوڑی دیر رکھیں گے تو وہ سارا اندر چلا گیا ہوگا، جذب کر لیتا ہے۔ موعظہ حسنہ کیا ہے؟ اپنے آپ کو اتنا سافٹ، اتنا نرم رکھو، اور سافٹ سے یہ نہیں مطلب کہ عقائد کا سافٹ، نظریات بدل لو ان کے کہنے پہ، ہینکی پینکی کہہ لو، تم یہ بھی کر لو ٹھیک ہے، تم وہ بھی کہہ لو ٹھیک ہے، بعد نے یہی سمجھا کہ جو کوئی کر رہا ہے اس کو ٹوکو نہ، بس پیار ہی پیار کرتے جاؤ، یہ بھی ایک دھوکہ ہے۔ نہیں، گوشت اپنی جگہ سخت تو پھر ہی مزہ آتا ہے، لیکن اس کے ساتھ نرم کچھ کرو، حق وہی ہے، الحق کو مرا، لیکن اس کے ارد گرد پلیٹنگ کرو، جس کو آپ کہتے ہیں کہ دوائی کو گولی کو لڈو میں لپیٹ دو، شوگر کوٹڈ کرو، پھر چیز اندر جائے گی۔ آج دیکھیے کہ اتنی تبلیغ ہے، اتنی کیسٹس ہیں، اتنی سی ڈیز ہیں، अल्हम्दुलिल्लाह नेट ने आम कर दी, दुनिया के सफर कर सकते हैं, लेकिन अमूमन लोगों के अंदर दीन का वो रंग क्यों नहीं दिख पाता? उसकी दो ही वजूहात हैं। एक तो क्या है कि इल्म तो बहुत है मगर हिकमत नहीं है, लोगों को समझ नहीं पाते। और बस दफा जिन जगहों पे बैठ के दीन सीखा सिखाया जाता है उनका माहौल और घरों का माहौल, जमीन आसमान का फर्क होता है। एक बच्चा या बच्ची 7-8 साल किसी दीनी माहौल में किसी हॉस्टल में रह के आती है, इतना प्यारा माहौल है वहां, तो उठाई आपको सुबह 4 बजे देते हैं, सवाल कहाँ पैदा होता है आपकी तहज्जुद में सो। वहाँ माहौल ही ऐसा बना हुआ है कि आपको फजर भी पढ़नी, आपको सुन्नतें भी पढ़नी, आपको कुरान भी पढ़ना, सारा दिन एक बहुत ही खूबसूरत माहौल है। जब वो बच्चे बच्चियाँ अपने माहौल से हट के बाहर आते हैं तो वो मैच ही नहीं कर पाते। वहाँ का माहौल और अब घर का माहौल बिल्कुल ज़मीन आसमान का फ़र्क होता है। तो एक वजह क्या है कि इल्म बहुत है, हिकमत नहीं है। एक दूसरी भी वजह, एक दूसरा गिरोह आज के दौर में हमें बहुत दिखता है, और ये कौन से वेस्टर्नाइज किस्म के लोग, वो कहते हैं बस सबको खुश रखो, इल्म कुछ नहीं है उनके, बात बड़ी प्यारी करते हैं। मैंने अल्हम्दुलिल्लाह बहुत लोगों को सुना है, और मेरा फेवरेट शौक है, मुझे कभी भी कोई राह जाता भी कोई किसी का नाम बता दे, मैं एक दफा जरूर उसको सुनना पसंद करती हूँ कि मैं देखूँ कि इस बंदे में क्या खूबी है। और हर एक में होती है कोई, यकीन करें कुछ लोग इतने खूबसूरत बात करने वाले, दिल के अंदर बात उतरती है, लेकिन अकीदा ठीक नहीं है, कोई झोल है, कोई बहुत ही नरम हो गया, कॉम्प्रोमाइजिंग हो गया, कोई कहता है ये भी ठीक, कोई कहता है आज के दौर में ये ठीक कल के दौर में ठीक। जब दो चीज़ें मिलती हैं ना, सच्चा इल्म और हिकमत, तो इसको आप कह लें कि नूरुन अला नूर। आज भी इस वक्त इस दौर में जब दुनिया के अक्सर लोग दुनिया के पीछे लगे हुए हैं ना, आप पढ़ के देखें, जाके देखें, इल्म वाले इतने हैं कि बस आप फायदा लेने की नीयत कर लें उनसे। चलती फिरती किताबें हैं वो इल्म की अल्हम्दुलिल्लाह, लेकिन लोग उनका नाम भी नहीं सुनते, जानते ही नहीं। कभी उनको आप तकरीर के लिए बिठा दें, लोग सो जाएंगे, क्योंकि इल्म बहुत है उनके पास, अल्हम्दुलिल्लाह डिलीवर करना नहीं आता। और जिनके स्किल्स बहुत हैं वो इतने शातिर हैं कि उसी के अंदर लोगों को घोल घिला के दूसरे अकायद और गलत चीज़ें सिखा जाते हैं। तो अल्लाह ताला यहाँ बता रहे हैं कि देखो, किसी को बुलाना है तो हिकमत से बुलाओ, फिर मौइज़ा हसना से बुलाओ। मुफस्सरीन कहते हैं कि असल तबलीग इधर ही है, ख़त्म हो जाती है, कोई मान गया बहुत अच्छी, इसके आगे तीसरी चीज़ नहीं आएगी। लेकिन तीसरी चीज़ की ज़रूरत उसको पड़ेगी जो ना हिकमत से माने ना मौइज़ा हसना का उसको फ़ायदा हो। जिसको कहते हैं ना कि मैं ना मानूं, मैंने नहीं माननी, जब ऐसे लोग होंगे ना तो उनकी हालत क्या होगी, फिर उनके साथ करे वजा दिल हम बिल्लती ही आफसन, फिर ना आप ऐसे उनके पीछे पीछे फिरे, फिर बहस भी करें, फिर मनाजरे की जरूरत पड़े तो भी करें, फिर आप उनको अच्छे तरीके से बताएं कि ठीक है भाई, हमें भी बात करनी आती है, हमारा भी ये मामला है। इत्तफाक की बात है, ये इत्तफाक मैं कहती हूँ, लेकिन अल्लाह की ज़ात जो है वो खुद ही मुझे लगता है हालात बनाते हैं। आज याद पढ़ानी थी, कल इत्तफाक से ऐसे ही हुआ कि मैं पेल्टॉप पे गई जब रूम में जाने के लिए, तो लिस्ट में मुझे ऐसे ही, हालांकि मुझे आदत नहीं ना वक्त है इतना, लेकिन मुझे एक नाम दिखा, मैंने उस नाम की वजह से मेरे जहन में कुछ ख्याल आया, तो मेरे पास थोड़ा सा टाइम था तो मैंने रूम में चली गई, क्लिक किया, कैसी देखती हूँ क्या हुआ। खैर अंदर में गई तो बिल्कुल मुझे एकदम जैसे घुसते ही लगा कि माइक पे कोई शख्स खड़ा है और बहुत शद्दो मत के साथ रूम में किसी मौजूद शख्स को सुना रहा है कि आपने हमें ये कहा है और हम ये हैं और वो है। फिर उसके बाद इतनी देर में मैं कुछ काम करने के लिए उठी, मेरा कंप्यूटर स्टक हो गया, अल्लाह ने मुझे सुनवाना था, मैं तो यही कहती हूँ कि अल्लाह अपने काम कराता है। मेरे कंप्यूटर की स्क्रीन बिल्कुल वॉश थी लेकिन मुझे आवाज़ें आ रही थी, मैं साथ कुछ काम कर रही थी। यकीन करें आधा घंटा जो मैंने नागवार तरीके से अपने दिल पे बोझ महसूस करते हुए वो इल्म वालों की दो की बातें सुनी है, अल्लाह की पना। यकीन करें कि चैलेंज करने का अंदाज, डंडे मारने का अंदाज, साबित करें, रुजू करें, ये करें वो करें, एक माइक ले रहा है वो छोड़ा है, फिर दूसरा आ रहा है उसके सामने, आप हमारे रूम में आए आपने हमें ऐसे क्यों कहा, अब आपने कहा है तो भुगते, नहीं तो आप कज़्ज़ाब हैं, आपका नाम हम कज़्ज़ाब रावियों में कर देंगे, कहाँ की रवायतें, ये कोई हदीसें बयान हो रही हैं। फिर वो दूसरा आ रहा है वो कह रहा है आप सिर्फ अपने मसले की हदीसें बयान करते हैं, आप ये नहीं। यकीन करें मैंने इतना, मेरा मुझे रोना आ रहा था, हक वाला और दूसरा अगर ना था, मैं मानती हूँ कि एक का पॉइंट ऑफ व्यू ठीक था, ये भी मुझे पता है दूसरे का गलत था, लेकिन स्टाइल दोनों का इंतहाई भोंडा था। और मैं सोच रही थी कि ये हक वाला भी जिस गोंडे स्टाइल में उसको बुला रहा है, एक तरफ कह रहा है कि तुम कज़ाब में हो, फलानतुल्लाह इलल काज़िबीन, तुम झूठे, और मैं तो कुरान की आयत ही तुम पे पढ़ूंगा कि फलानतुल्लाह इलल काज़िबीन, और अल्लाह हिदायत, और साथ कह रहे हैं वैसे तुम रजू कर लो तो तुम हमारे भाई हो। मैंने कहा ये बंदा जो दूसरा है गलती पे वो है, लेकिन ये कभी इसके मसलक के साथ नहीं आएगा, क्योंकि ये बुला किस तरह रहे। देखें आप किसी को बुलाएं, आओ खाओ मर लो, आइए प्लीज खा मर लें, आए प्लीज खा ले मर लें, अब खा भी ले, और साथ में को देखो इतनी दफा का आपने खाया ही नहीं, कीन करें आज हम ऐसी तबलीग कर रहे हैं। मुझे तो दिल चाहता है कभी हमें ना ही वैसे हुकूमत मिले, लेकिन मैं सोचती हूँ कि कभी बंदे को किसी जगह अपने मुल्क का कोई ऐसा इख्तियार मिले ना, मैं तो सबसे पहले वही काम करूँ जो अल्हम्दुलिल्लाह किसी हद तक सऊदी अरब में आज है। हमारे इसको बड़ा बुरा समझते हैं कि अरब मुल्कों में जी इतनी पाबंदियाँ, वहाँ कोई दर्स नहीं खुद कर सकता, वहाँ स्पीचेस नहीं कर सकते, कोई मस्जिद नहीं बन सकती, थोड़ा सा असर आज मौजूद है इसका अल्हम्दुलिल्लाह, लेकिन ये बहुत अच्छी बात है। हुकूमत हो जाए ठीक लोगों की और सारों की मस्जिदों पर ताले, सब के इदारे बंद, हमसे प्रूव करो फिर कराओ, एक चीज सामने से आए और वो सब में फैले। तो आज ये कि वो कहते हैं ना कि हर बंदे का अपना अलग ही मामला, तो ये चीज़ जो है ये उम्मत मुस्लिमा को काट के रख रही है। और ऐसे वाज फरमाने वाले कहते हैं कि हमने बड़ी दीन की खिदमत की है, हम बड़ी अच्छी दावत दे रहे हैं और हम कह रहे हैं, हम किसी पे कुछ नहीं बात करते, हम तो खुद ही आजीज़ और मस्कीन लोग हैं। लेकिन हकीकत ये है कि बाज़ दफ़ा आपका कहने का स्टाइल ऐसा होता है, बंदा सारी ज़िंदगी नियत कर लेता है कि मैंने नहीं कभी इसकी दावत माननी, मैं इसके घर नहीं जाऊंगी, वो जिसको कहते हैं ना दिल में गिरा पड़ जाती है। हाँ फिर इसके बाद अगर ज़रूरत पड़े, जो कोई ऐसा बंदा है, बाज़ दफ़ा लोग चिड़चिड़ाते हैं, बाज लोग समझते हैं, इसको भी समझना चाहिए, और ये भी हिकमत से ही आता है। हर सवाल जो उठाया जाता है वो जवाब देने के लिए नहीं होता, वो उनको जवाब नहीं चाहिए होता, बाज आपकी इल्मी कैफियत ढूंढना चाहते हैं, बाज देखना चाहते हैं आप किस मसलक से ताल्लुक़ रखती हैं, बाज आपकी कोई बात पकड़ना चाहते हैं। लिहाजा हर सवाल को भी एंटरटेन नहीं करना होता, और बात वही छेड़े जो संभाल सके। बाज लोग बीच में छोड़ते हैं, बिल्कुल मुझे ऐसे फील होता है कि जैसे कोई वैले तो शौक में हाईवे पर गाड़ी चढ़ा दे, बाद में याद ही ना आए कि रोकनी कैसे थी। बाज दफ़ा हमारा हाल ये होता है, बाज दफ़ा छोटे छोटे लोग बड़ी बड़ी बातें करने लग जाते हैं और फिर कहते हैं मैं महफिल में गई देखो लड़ाई हो गई, लोगों को तो अल्लाह का खौफ ही नहीं, पूरी बात कर लेंगे। मैं कहती हूँ आपने ये बात छेड़ी क्यों थी, आपको क्या ज़रूरत थी ये बात करने की, आपको इस पे इल्म है नहीं, क्या आपने इससे पहले के मरहले तय कर लिए हुए थे उनको बताने के, नहीं। तो मैंने कहा फिर गलती आपकी है वो उनकी नहीं है। इन रब्बका हुवा अलमु बिमन दल्ला अन सबीलिही व हुवा अलमु बिल मुख्तदीन। एक दफ़े इस आयत की तिलावत सुने और साथ साथ दुआ करें कि अल्लाह हमें अपने पास से हिकमत भी दे और समझ दे कि हम किस तरह तेरा दीन लोगों तक पहुँचाएं।
ادع إلى سبيل ربك بالحكمة والموعظة الحسنة وجادلهم بالتي هي أحسن إن ربك هو أعلم بمن ضل عن سبيله وهو أعلم بالمهتدين.